مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، پروگرام ہے راؤنڈ ٹیبل وائس آف امریکہ واشنگٹن کی اردو سروس سے۔ آپ کی میزبان بہجت حاضر خدمت ہے۔ میرے ساتھ پروڈیوسر ہیں اسفر امام اور انجینئر ہیں جوگل۔ میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں۔ اردو ویو .com پر لاگ ان کیجیے اور ہمارے پروگرام آڈیو اسٹریم کے ذریعے براہ راست سماعت فرمائے۔ آج ہم جس موضوع پر بات کر رہے ہیں وہ گزشتہ کئی روز سے خبروں کا موضوع ہے، آپ ہماری ان خبروں میں سنتے چلے آ رہے ہیں۔ پاکستان سے بہت ہی اعلیٰ سطحی وفود کا حال ہی میں افغانستان کا دورہ ہوا ہے۔ ان دوروں سے پاکستان اور افغانستان کے درمیان جو کشیدگی آئی تھی حالیہ مہینوں کے دوران، ان پر کیا فرق پڑے گا؟ ان دوروں سے کیا توقعات وابستہ کی گئی ہیں اور کیا امکانات ہو سکتے ہیں؟ تو اسی تناظر میں ہم بات کرتے ہیں، آج کے اس پروگرام کو شروع کرتے ہیں اور تھوڑا سا ہم آپ کو ایک رپورٹ بھی اس میں سنوائیں گے۔ پہلے بات کر لیں، پاک افغانستان تعلق کی تاریخ پرانی ہے، لیکن ہم آج اس تاریخی پس منظر کے حوالے سے نہیں بلکہ افغانستان اور پاکستان کی موجودہ حکومتوں کے درمیان تعلقات کے اتار چڑھاؤ اور ان کلیدی امور پر بات کریں گے جو تنازع آرائی کا باعث ہیں۔ افغانستان کے صدر اشرف غنی نے اقتدار سنبھالا تو بہت جرأت مندانہ انداز میں پاکستان کے ساتھ تعلقات کو تقویت دینے کی کوشش کی، لیکن آہستہ آہستہ دونوں ملکوں میں اعتماد کا فقدان بڑھتا چلا گیا اور ایک دوسرے پر دہشت گردوں کو پناہ دینے کے الزامات میں اضافہ ہوا۔ 2017 کا آغاز تھا جب پاکستان کے مختلف علاقوں میں دہشت گردی کے ایک کے بعد ایک حملے ہوئے اور پاکستان نے افغانستان سے ملحق اپنے تمام سرحدی راستوں کو بند کر دیا، جو ایک ماہ بند رکھنے کے بعد کھولے گئے۔ اسی دوران دونوں ملکوں نے ایک دوسرے کے ملکوں میں موجود دہشت گردوں کی فہرستوں کا بھی تبادلہ کیا اور پاکستان نے افغانستان سے ملحق سرحد پر باڑ لگانے کا کام بھی شروع کر دیا۔ گزشتہ ماہ کے وسط میں امریکہ کی قومی سلامتی کے مشیر ایچ آر میک ماسٹر نے خطے کا دورہ کیا اور پاکستان پر خطے میں قیام امن کے لیے زیادہ کوششیں کرنے پر بھی زور دیا۔ اس مختصر تناظر میں ہم جائزہ لیتے ہیں پاکستان کی اعلی سطح کے ان وفود کا جو حال ہی میں افغانستان کا دورہ کر کے آئے ہیں۔ ایک مختصر رپورٹ آپ کو سنواتے ہیں جو پاکستان کی قومی اسمبلی کے اسپیکر ایاز صادق کے انٹرویو پر مبنی ہے، جنہوں نے حال ہی میں 15 رکنی پارلیمانی وفد کی قیادت کی جو افغانستان میں موجود قیادت اور سابق صدر حامد کرزئی اور دوسرے زعما سے ملاقاتیں کر کے آیا ہے۔ رپورٹ تیار کی ہے اسلام آباد سے محمد اشتیاق نے۔
رابطوں میں اضافہ ہوا ہے، پاکستان کے پارلیمانی وفد اور گزشتہ ہفتے فوج کے ایک اعلیٰ سطحی وفد کے دورہ افغانستان کے بعد اب پاکستان کے انٹیلیجنس ادارے آئی ایس آئی کے ڈائریکٹر جنرل لیفٹیننٹ جنرل نوید مختار کا دورہ کابل متوقع ہے۔ قومی اسمبلی کے اسپیکر ایاز صادق کی قیادت میں پاکستان کے ایک اعلیٰ سطحی پارلیمانی وفد نے 29 اور 30 اپریل کو افغانستان کا دورہ کیا۔ وطن واپسی کے بعد ایاز صادق نے پیر کو اسلام آباد میں اپنے ساتھ کابل جانے والے اراکین پارلیمان کے ہمراہ ذرائع ابلاغ کے نمائندوں سے گفتگو میں کہا کہ ان کا یہ دورہ انتہائی مفید رہا۔ ان کا کہنا تھا کہ دونوں ہی جانب سے اپنے اپنے تحفظات کا اظہار کیا گیا، لیکن دہشت گردوں کی موجودگی سے متعلق کسی طرح کی فہرستوں کا تبادلہ نہیں ہوا۔
میرا خیال ہے کہ کل یا پرسوں ہمارے ڈی جی شاید آئی ایس آئی بھی وہاں تشریف لے جا رہے ہیں، تو یہ باتیں ان کے لیول پہ ہوں گی، مگر جو دروازے بند ہو گئے تھے ایک دوسرے کے لیے، ہم تو وہ کھولنے گئے تھے۔ ہم اپنے مسلمان بھائیوں کے ساتھ، ہمسائے کے ساتھ جو رابطے ٹوٹ گئے تھے، ان کو خوشگوار کرنے کے لیے گئے تھے۔
ایاز صادق نے کہا کہ دورہ کابل کے دوران افغان اراکین پارلیمان، صدر اشرف غنی، چیف ایگزیکٹو عبداللہ عبداللہ اور سابق صدر حامد کرزئی کے علاوہ افغان قبائلی عمائدین اور دیگر اعلیٰ عہدیداروں سے ملاقاتوں کے طویل دور ہوئے۔
انہوں نے اپنے تحفظات کا اظہار کیا اور ہم نے اپنے تحفظات کا اظہار کیا، مگر خواہش دونوں طرف ایک ہی نظر آئی کہ تعلقات جو منقطع تھے ان کو نہ صرف بحال کیا جائے بلکہ ان کو مثالی بنایا جائے۔
ایاز صادق کا کہنا تھا کہ توقع ہے کہ افغان رہنما بھی جلد پاکستان کا دورہ کریں گے۔ پاکستانی پارلیمان کے وفد کے اس دورے سے قبل فوج کے سربراہ جنرل قمر جاوید باجوہ کی ہدایت پر گزشتہ ہفتے پاکستانی فوج کے ایک اعلیٰ سطحی وفد نے بھی کابل کا دورہ کیا۔ پاکستانی فوج کے چیف آف جنرل سٹاف لیفٹیننٹ جنرل بلال اکبر کی قیادت میں کابل جانے والے پاکستانی وفد نے افغانستان کے قائم مقام وزیر دفاع طارق شاہ اور افغانستان کی فوج کے سربراہ محمد شریف سے ملاقات کی۔ محمد اشتیاق، وائس آف امریکہ، اسلام آباد۔
تو آئیے اب جائزہ لیتے ہیں کہ ماہرین پاک افغان تعلقات کی آئندہ جہت کے بارے میں کیا کہتے ہیں۔ ہمارے ساتھ انتہائی ممتاز افغان تجزیہ کار اور سیاستدان سرور احمد زئی ہیں۔ پاکستان سے ڈاکٹر فاروق حسنات کسی تعارف کے محتاج نہیں، اور یہاں امریکہ سے مسعود عبدالی صاحب۔ السلام علیکم جی، آپ سب کو پروگرام میں ہم خوش آمدید کرتے ہیں، اور آغاز کرتے ہیں افغان تجزیہ کار اور سیاستدان سرور احمد زئی سے۔ سرور صاحب، یہ فرمائیے گا کہ دونوں ملکوں کے درمیان بات چیت کا جو سلسلہ بحال ہوا وہ بذات خود ایک بڑی پیش رفت ہے۔ آپ سے میرا سوال یہ ہے کہ آیا اس نوعیت کے وفود کے دوروں سے سرحد پناہ گزینوں اور سرحد آر پار دہشت گردی کے مسائل پر اتفاق رائے کی کتنی توقع کی جا سکتی ہے؟
جی بالکل، میرے خیال میں یہ جو آئی ایس آئی کا جو چیف کا وزٹ ہے افغانستان کے لیے، افغانستان کے لوگوں کے لیے اور خطے کے لوگوں کے امن کے لیے ایک خوشخبر ہے، لیکن بعد اس طرح ڈیلیگیشن، ہائی لیول ڈیلیگیشن بہت زیادہ ہو گئی پاکستان کی طرف سے، افغانستان کی طرف سے، لیکن پھر بھی کوئی اعتماد کا فضا خراب ہوا اور پھر حالات خراب ہو گئی۔ تو میرے خیال میں آج کل جو اعتماد کا جو فضا ہے افغانستان اور پاکستان کے درمیان تقریباً جو لوئسٹ لیول پہ، لیکن پھر بھی میرے خیال میں جو برٹش نے تقریباً دو تین مہینے سے پہلے کافی جد وجہد اسٹارٹ کیا ہے افغانستان اور پاکستان کے درمیان، آپس میں ملے، جو لندن میں بھی ایک سیکورٹی ایڈوائزرز میٹنگ ہوا تھا، اور میکماسٹر جو آیا تھا افغانستان اور پاکستان، اور افغانستان کے لیے پاکستان کے لیے پالیسی بنا رہے، اور پاکستان گور میں بھی کوشش کر رہے کہ ٹرمپ ایڈمنسٹریشن کو اس طرح پریزن کرے کہ وہ پیس سیٹل میں بالکل سنسیئر ہے اور اس کے لیے آمادہ کہ کام کرے۔ تو میرے خیال میں یہ وفد جو ہے اس طرح وفد بھی نہیں ہے کہ بالکل افغانستان کا مسئلہ، کیونکہ اس سے سالوں سالوں لگتا ہے، اور پھر بھی ہم یہ نہیں کہہ سکتے کہ نہیں یہ یوزول وفد ہے، لیکن ابھی پتہ چلے گا کہ افغانستان کے گورنمنٹ کی طرف سے کیا ریاکشن ہے، جو ابھی تک کوئی ریاکشن نہیں ملا ہے۔
اچھا، ڈاکٹر فاروق اسناد سے پوچھتے ہیں، ڈاکٹر صاحب یہ فرمائیے گا، آپ کے خیال میں ممکن ہوگا کہ اب رابطوں کی بحالی کے بعد ان کلیدی مسائل کے حل کے لیے کوئی جامع حکمت عملی تیار کی جا سکے گی دونوں ملکوں کی طرف سے؟
دیکھیے، افغانستان کا جو مسئلہ ہے یہ بہت ہی پیچیدہ مسئلہ ہے، اور اس میں ایک سے زیادہ فریق ہیں، بلکہ بہت سے اس پہ فریق ہیں۔ سب سے پہلے تو ہمیں یہ دیکھنا ہے کہ افغانستان کی جو حکومت کی تشکیل کس طرح ہوئی ہے۔ وہاں پہ اشرف غنی صاحب ہیں، وہ تو پشتون ہیں، عبداللہ ہیں، وہ تاجک ہیں، جو نائب صدر ہیں ان کے دوستم وہ ازبیک ہیں، یعنی کہ یہ دو جو ہیں یہ ناردرن الائنس میں تھے، اور اشرف غنی صاحب تو شاید اس وقت اس میں نہیں تھے منظر پہ، اور یہ طالبان کے ساتھ ان کی باقاعدہ کافی سال جنگ ہوتی رہی۔ دوسری بات یہ ہے کہ افغانستان ایک آکیوپائڈ ملک ہے، افغانستان کو آزاد ملک نہیں ہے، اس پہ امریکی اور نیٹو کی فوجیں وہاں پہ آئی ہوئی ہیں، اور وہ سارے جو ان کے دفاعی معاملات ہیں، بلکہ دوسرے معاملات بھی، اقتصادی معاملات بھی، بلکہ یہاں تک کہ جب انتخابات ہوئے صدارتی، اور اشرف غنی صاحب اور عبداللہ صاحب جو تھے وہ کوئی بھی ہار ماننے کو تیار نہیں تھا، تو پھر امریکہ نے ہی بیچ میں پڑ کر ایک فارمولہ بنایا، جو عجیب سا فارمولہ ہے، لیکن بہرحال وہ ڈویژن آف ان کا ایک ایگزیکٹو بنا دیا، چیف ایگزیکٹو دوسرے کو صدر بنا دیا۔ تو یہ کہنے کے بعد میں کہوں گا کہ یہ تو ٹھیک ہے، بہت ضروری ہے کہ جو بھی افغانستان کی حکومت ہے، چاہے اس پہ اس کا کتنا ہی اثر کم کیوں نہ ہو اپنے ملک کے اوپر بھی اور دوسرے معاملات کے اوپر بھی، لیکن بہرحال وہ افغانستان کے لوگ ہیں، افغانی تو وہ ہیں، اس لیے وہ ضروری ہے کہ ان کے ساتھ بھی ایک ریپو بنایا جائے، اور اس میں کم سے کم جو ایک انڈرسٹینڈنگ ہے یہ کہ آپ جو جرائم پیشہ لوگ ہیں جو پاکستان میں جرم کرتے ہیں یا افغانستان میں کرتے ہیں،
پاکستان سے جا کے
پاکستان جی ان کو نہ آنے دیں، لیکن بات یہ ہے کہ देखिए ये हमें नहीं भूलना चाहिए कि उसके साइड लाइन्स पे भी क्या हो रहा है, जो कि बहुत ज्यादा जरूरी है। इसमें एक तो अमेरिकन फैक्टर है, जो कि तालिबान से अब शायद बात करने को तैयार हो गए हैं या उन्होंने इंडिया दिया है, चूंकि तालिबान एक बहुत बड़ा फैक्टर है अफगानिस्तान में, जब तक उनसे बातचीत नहीं होगी वहां पर कोई अमन नहीं आ सकता। दूसरा, रूस ने एक अपना तरीका इस्तेमाल किया हुआ है, रूस भी बुला रहा है मीटिंग, वो भी ममालिक को इन्वॉल्व कर रहा है अमन लाने के लिए। चाइना भी एक तीसरा फैक्टर, जो पहले चाइना नहीं आया था, वो भी इसमें इन्वॉल्व हो गया।
जी, इस पे भी बात करेंगे हम। बात
ममालिक हैं जो कि ये कोशिश कर रहे हैं कि अफगानिस्तान में कोई अमन का हल तलाश किया जाए, और सिर्फ अमरीका ज्यादा इसलिए इफेक्टेड है इस सारे मामले में कि अमरीका की फौजें वहां फंसी हुई है, ना वो फौजें वहां से निकाल सकते हैं ना ही और फौजें ला सकते हैं, इसलिए कि वो एक ऐसी सिचुएशन में आ गए हैं जहां पे मतलब फंस के रह गए,
जो मुश्किल सूरत हाल है।
मुश्किल जो, अगर हम मैंने स्लैंग थोड़ा सा लफ्ज इस्तेमाल किया था, क्योंकि मुश्किल सूरत हाल में आ गए। तो अब पाकिस्तान के लिए जरूरी है कि पाकिस्तान ऐसे इकदाम करे जिससे तालिबान को ये कायल किया जाए या उनको मुजाकरात की मेज पे लाया जाए, क्योंकि उसके बगैर अमन नहीं आ सकता। देखिए ये आजमा लिया गया है, ये देख लिया गया है कि कितना ही जोर लगाएं, कितने ही मिलिट्री पावर आप इस्तेमाल करें, अफगानिस्तान का मसला यूं का तू है, वो बिल्कुल ना उनकी कोई ताकत कम हुई है तालिबान की, ना ही उनका असर कम हुआ है, और वो उसी तरह है। इसलिए उनसे बातचीत करनी, उनको किसी तरीके से कायल करना। और यहाँ पे मैं एक बात जरूर कहूंगा कि देखिए ये हम तालिबान से तो तवक्को रखें कि वो कंसीड करें और जो भी उनके डिमांड्स हैं उसमें लचक लाएं और फिर वो बातचीत शुरू करें, लेकिन हमें ताजिक और उज़्बेक जो के इस वक्त हुकूमत कर रहे हैं उनको भी देखना है कि वो अपनी ताकत या अपना जो वो वहां पे इक्तदार में बैठे हैं वो कितना
कंसीडर। ये हम इस अभी बात करेंगे, सरवर अहमद जई साहब से ये सवाल करेंगे, पहले मसूद अब्दाली साहब से उनका नुक्ता नजर मालूम कर लें। मसूद साहब, अमरीका के खित्ते में अपने मफादात हैं, वहां पे आपने बात सुनी है, डॉक्टर फारूक हसनात भी कह रहे हैं जाहिर है कि वहां अमरीका का बड़ा कलीदी रोल हो जाता है। क्या आप समझते हैं पाक अफगान ताल्लुकात की बहाली में अमरीका का जिसे कहना चाहिए फाल अंदाज में रोल होना जरूरी है, जब भी कुछ वहां पे बेहतरी हो सकेगी?
देखिए सर, सबसे पहली बात जो मैं अर्ज करूंगा सारी बातों से पहले वो ये है कि वो एक कहावत है ना कि आप पड़ोसी तब्दील नहीं कर सकते। तो हिंदुस्तान और पाकिस्तान और अफगानिस्तान को एक दूसरे के पड़ोसी हैं, इनको बहरहाल एक साथ रहना है, ये बात तो बिल्कुल तय हो जानी चाहिए कि ये अपने आप को एक जगह से हटा नहीं सकते, और बातचीत के बगैर और मिल के रहने के बगैर इन दोनों के पास कोई चारेकार नहीं। फिर तारीखी पस मंजर में भी इन मुल्कों के ताल्लुकात हैं। मैं चूंकि खुद अब्दाली हूँ, ये देखें कि अहमद शाह अब्दाली के वक्त से जो है अफगानिस्तान और जो बर सगर का हिंदुस्तान था, जिसको तो मुस्लिम हिंदुस्तान आप कहेंगे, इसके ताल्लुकात थे, बल्कि वो मदद के लिए आया भी करते थे, उनमें मुतनाज़ा बातें हैं, लेकिन बहरहाल ये चीजें होती थी। अब मामला जो इस वक्त जो है वो ये, इसमें एक और जो पहलू है बहुत बड़ा, वो जिसको हम कहते हैं दहशतगर्दी में जो इस वक्त सूरत हाल है कि दहशतगर्द जो है वो कोई फौजी लिबास से पहनते नहीं, कोई इनके पास यूनिफॉर्म तो होता नहीं कि आप ये बता सके कि ये कहाँ से, तो जाहिर रूप अपने बदलते रहते हैं ये लोग, और नतीजे तौर पर ये पता ही नहीं चलता कि वो कहाँ से आया और किसका मुखालिफ है, किसको मारना चाहता है। यानी वो कभी अफगानिस्तान से कुछ लोग आए, पाकिस्तान में दहशतगर्दी कर रहे हैं, पाकिस्तान से जो है वो अफगानिस्तान में चले गए, और इन मुल्कों आपस में इनमें कंट्रोल नहीं होता इस तरह का सरहद के ऊपर के जहाँ पर इन लोगों को रोका जा सके। जो सरहद हमारी है हिंदुस्तान पाकिस्तान और अफगानिस्तान की डोर लाइन, ये कई सौ सालों से इसी तरह खुली लाइन है जिस पर लोग आ और जा रहे हैं। तो लिहाजा ये बहुत मुश्किल है कि ऐसी पाबंदी, यानी मैं समझता हूँ कि दीवार खड़ी करने वाली बात, जैसे अमरीका में मैक्सिको बॉर्डर में दीवार खड़ी की जा रही, दीवार भी खड़ी कर दी जाएगी तोरखम के ऊपर, तो उससे कोई फर्क नहीं पड़ेगा। जहां तक अमरीका का मामला है तो बात तो बिल्कुल सही है कि अमरीका के मफादात ये हैं कि अमरीका की वहां पर अभी इस वक्त भी 13,000 के करीब फौज मौजूद है, और फिर ये कि अमरीका के लिए अफगानिस्तान में पाकिस्तान के अलावा जाने का कोई रास्ता नहीं है। यानी दूसरा रास्ता उसका जो हो सकता है वो सेंट्रल एशिया से हो सकता है, जिससे रूस के बहुत असरात हैं, तो वहां से तो बहरहाल अमरीका के लिए मुमकिन नहीं है। तो अमरीका के लिए रास्ता पाकिस्तान से ही है, और ये मफाद में है अमरीका के कि पाकिस्तान अफगानिस्तान के ताल्लुकात जो हैं वो अच्छे रहें, ताकि वो कम से कम कुछ और ना भी करते। जो भी कह रहे थे हसनात साहब कि फौज को निकालना भी अगर हो अमरीका को अफगानिस्तान से, तो भी पाकिस्तानी के रास्ते निकल सकती है। तो इसलिए अमेरिका के बेहतरीन मफाद में है कि वो जो है हिंदुस्तान पाकिस्तान अफगानिस्तान के साथ बहुत अच्छे हों। फिर एक और जो दो एक फैक्टर नया जिसका जिक्र किया हमारे अहबाब ने वो है रूस, कि रूस अब बहुत ज्यादा
जी अब्दाली साहब उसके बारे में हम बाद में बात करते हैं, क्योंकि अगर सारी बातें बिल्कुल साथ साथ मिला देंगे तो अलग अलग होके जरा समझाना मुश्किल हो जाएगा हमारे सुनने वालों के लिए। और हम अपने सुनने वालों को भी यहाँ पर ये बताते चलें कि हम आज किसी वजह से उनकी कॉल्स नहीं ले सकेंगे, तो बराह करम हम उम्मीद करते हैं कि आप हमारा ये प्रोग्राम सुनिए, हमें राय जरूर अपनी भेजिएगा ताकि हम बेहतर से बेहतर अंदाज में आप तक अपने ये प्रोग्राम पहुँचाते रहें। सरवर अहमद जई साहब से मेरा सवाल है, सरवर साहब आपने फारूक असनाद डॉक्टर साहब को सुना जो वो बात कर रहे थे और उन्होंने मुख्तलिफ वहाँ के अवामिल का फैक्टर्स का और एलिमेंट्स का जिक्र किया जो कि अफगान हुकूमत के अंदर शामिल हैं, क्या आप समझते हैं? और ये भी बात तय है कि जब तक जंगजू धड़ों के साथ बातचीत नहीं होती, खास तौर पर तालिबान के साथ बातचीत नहीं होती, उस वक्त तक अमन व अमान की सूरत हाल की कायम करना बड़ा मुश्किल है। क्या आप समझते हैं कि किसी भी तरह से अगर तालिबान को बातचीत पर आमादा किया जाता है और वो कुछ लचकदारी का मुजाहरा करते हैं अपने रवैयों में, तो अफगान हुकूमत भी इस सिलसिले में कुछ कर सकती है और उनमें कोई इत्तफाक राय हो सकता है?
जी बिल्कुल, मेरे ख्याल में आज का जो एक मतियाल के साथ गुलबदीन एक मतियाल के साथ जो अमन के जो उसने अफगानिस्तान इंस्टीट्यूशन को एक्सेप्ट कर दिया और आजकल अफगानिस्तान के अंदर जलालाबाद में चल जाएंगे काबल, तो मेरे ख्याल में वो काफी खुश है। अच्छी चौथा जो वहाँ पे अगर के उजबक के यहाँ पे जो आले पेश है उस कोशिश से, क्योंकि ये मुश्किल सिर्फ पश्तूनों के लिए मुश्किल सारे लोगों के लिए, लेकिन आप देखें अफगानिस्तान के शमाल में जो ज़िया ताजिक और उजबक है वहाँ पे तालिबान फोर्स का भी ज्यादा हुआ है, इस तरह अफगानिस्तान के सेंट्रल में आज भी मुश्किल बहुत ज्यादा है। तो मेरे ख्याल में वो नॉर्थन अलायंस जो तालिबान के साथ लड़ रहा था तकरीबन कोई 17-18 साल पहले या 20 साल पहले, वो लोग उनके साथ इकोनॉमिक कंडीशन उनके बहुत खराब थे, वो पहाड़ियों में थे, उनके फैमिलीज काफी मुश्किल में थे। आजकल वो लोग जो अमेरिका आ गए वहाँ पे 15 साल से उन लोगों के बिल्डिंग्स है, उन लोगों की ह्यूज प्रॉपर्टीज है, उन लोगों की ह्यूज इन्वेस्टमेंट है और कंट्रीज में उसके बच्चे हार्वर्ड स्टैनफोर्ड ऑक्सफोर्ड यूनिवर्सिटी जाते, तो मेरे ख्याल में वो लोग आज शोर मचाने वाले लोग नहीं है, न मतलब वापस जाते हैं पहाड़ियों को तो वापस से फाइट करें या मतलब मुश्किल बनाए, वो खुद भी चाहते हैं कि अमन अफगानिस्तान में, क्योंकि उनके लिए फायदे उनके इंटरेस्ट अमन में। तो मेरे ख्याल में अगर तालिबान इस पर राजी हो जाए कि वो अफगानिस्तान गवर्नमेंट के साथ बातचीत के लिए हाजिर है, तो मेरे ख्याल में इसमें कोई शक नहीं, मामूली सा कुछ रिजर्वेशन हो गए नॉर्थ अलायंस की भी जो आदि तशा भाई है उसकी भी उस वक्त सारे की, लेकिन मेरे ख्याल में एट द एंड ऑफ द डे जो है अफगानिस्तान का गवर्नमेंट एक अकेला एजेंडा पेश करेगा, लेकिन फिर भी मैं कहता हूँ कि इस पे सालों साल लगते।
अच्छा डॉक्टर असनाद, हालिया हफ्तों में अफगानिस्तान के कानून साजों के अलावा सहाफियों के वफूद भी पाकिस्तान का दौरा कर चुके हैं, यहाँ से भी गए वहाँ से भी आए, आपके ख्याल में दोनों मुल्कों के कानून साज और दोनों मुल्कों के सहाफी सूरत हाल को बेहतर बनाने के लिए क्या किरदार अदा कर सकते हैं?
बिल्कुल, ये बहुत बहुत जरूरी है कि एक ओपनिंग हो जिसमें दोनों ममालिक के जो लोग हैं मुख्तलिफ सिविल सोसाइटी के खास तौर पर और यहाँ पे पार्लियामेंटेरियन भी शामिल हो गए हैं, ये एक दूसरे के जो तकलीफें हैं या उनकी जो लिमिटेशंस हैं उनको समझे और समझ के फिर अपने भी जो जज्बात हैं वो उन तक पहुँचाएं, ये उस वक्त तक जरूरी हो जाता है जब खास तौर पे एक बिल्कुल जमूत की कैफियत आ रही थी और कम्युनिकेशन लिंक्स टूटे हुए थे। यहाँ मैं एक बात कहूँगा कि शुरू में अफगानिस्तान की हुकूमत का ये स्टैंड था कि ये ओपन बॉर्डर है, इस पर हम कोई दीवार कोई दरवाजा नहीं मानेंगे, लेकिन वहाँ पे पाकिस्तान ने जरा पांव दबाया और उन्होंने बहुत से दरवाजे बनाए
और
डिमार्क किया उन्होंने बाउंड्री को भी और कहा कि ये बाउंड्री है आपको ये मानना पड़ेगा, वो कुछ उन्होंने प्रोटेस्ट वगैरह किया लेकिन बाहर आज अब लगता है कि वो उस चीज को मान गए हैं। तो अब दूसरा स्टेप ये है कि आप फिर एक रेगुलेट करें अपने पॉपुलेशन के जो मूवमेंट्स हैं उनको, तो अब सख्ती से पाकिस्तान की हुकूमत वीजा सिस्टम उन्होंने नाफिज किया हुआ है और वो वीजे के बगैर नहीं आ सकते पहले जैसा वो आम आते थे। तीसरी बात रेफ्यूजीज की है, रेफ्यूजीज में पाकिस्तान ने काफी रियायत दी है अफगानिस्तान को और उन्होंने कहा है कि हम फौरी तौर पर, क्योंकि पहले एक ख्याल था कुछ महीने पहले कि बिल्कुल पाकिस्तान बहुत जोर से कह रहा था कि वापस जाएं, लेकिन फिर उसके बाद ये अब ख्याल आया है कि नहीं, वो जितना एब्जॉर्ब कर सकें अफगानिस्तान की हुकूमत, उन पर प्रेशर नहीं होना चाहिए, तो उस वक्त तक ये यहाँ पे पाकिस्तान में रहें। ये कहने का मतलब है कि ये गुडविल का कहीं कहीं हमें मिलता है, लेकिन प्रॉब्लम्स वहाँ हो जाती हैं जहाँ पे, जैसा मैं आपको एक मिसाल दूंगा, सार की समिट होनी थी। अब सार की समिट में अगर हिंदुस्तान ने उसका बाइकआउट किया तो अफगानिस्तान को क्या जरूरत पड़ी थी कि उन्होंने भी बाइकआउट कर दिया, यानी वो उन्होंने कोई एक्स्ट्रा एक हॉस्टिलिटी का मुजाहरा किया था जिसके बाद ताल्लुकात खराब हुए थे। लेकिन अब यही लग रहा है कि जितना आपने शुरू में भी कहा, वो रिपोर्ट भी सुनवाई के वफूद का चुके अब आमदोरफ्त शुरू हो गई है और आपस में बातचीत हो रही है, तो ये उम्मीद की जा सकती है कि इससे ताल्लुकात बेहतर होंगे, लेकिन ये पहला कदम है। उसके बाद दूसरा कदम होगा, उसमें या रूस इनिशिएटिव ले या अमेरिका ले या चीन ले, इनको एक मेज पे लाना होगा सारे फरीकैन को, उसके बगैर वहां पे अमन नहीं आएगा, चाहे पाकिस्तान कितना ही तावन क्यों ना करे।
अच्छा,
इतने ही अच्छे ताल्लुकात क्यों ना पाकिस्तान के हो जाए अफगानिस्तान के साथ, जब अफगानिस्तान डिस्टेबलाइज होगा तो उसका एडवर्स इफेक्ट पाकिस्तान के ऊपर भी पड़ेगा, इसी अमन का वहां लाना बहुत जरूरी हो जाता है।
अच्छा, अब्दाली साहब से पूछते हैं, अब्दाली साहब ये बताइएगा कि हम दो तीन मसलों की आज बात कर रहे हैं, वैसे तो बेशुमार मसाइल हैं जिनके ऊपर हम बात कर सकते हैं और इस सिलसिले में हम बहुत सारे प्रोग्राम करते आए हैं, घंटा घंटा भर के मुजाकरे भी हम इस बारे में कर चुके हैं, आप क्या समझते हैं दोनों मुल्कों के दरमियान सबसे ज्यादा जरूरी और तरजीही मसला क्या है और इस मसले को किस तरह से हल करना चाहिए, दोनों मुल्कों को किस तरह देखते हैं? सरहद का मसला सबसे ज्यादा है, दहशतगर्दों की दरअंदाजी सबसे बड़ा मसला है, या आप समझते हैं कि पनाह गजीनों का मामला है, किस चीज को सबसे पहले तरजीही बुनियादों पर हल करने की जरूरत है?
देखिए, अफगानिस्तान का के अंदर बदमनी खत्म किए बगैर ना उस इलाके के अंदर दहशतगर्दी खत्म होगी जिसमें पाकिस्तान और ईरान भी शामिल है, ना अफगानिस्तान अमन आएगा। और अफगानिस्तान में अमन की जो की है, जो कलीद कामयाबी है, वो तालिबान को मुजाकरात पे आमादा कर रहा है, इसलिए कि तालिबान के साथ एक और बात जो जिसको वो लोग नजरअंदाज कर रहे हैं कि तालिबान वाहिद फोर्स है अफगानिस्तान की, जिसके अंदर अगरचे अक्सरियत तो पश्तूनों की है लेकिन उनको फारसीबान लोगों भी उनके अंदर शामिल, क्योंकि नजरियाती लोग हैं इसलिए इनके अंदर फारसीबान लोग भी शामिल है। मिसाल अभी देखा होगा, अभी चंद हफ्तों के दौरान यानी चंद महीनों के दौरान कुंदूज में, सरायपुल में, बल्ख में और सुमंगान में इन्होंने बहुत बड़ी कामयाबी हासिल की है, और ये सारे के सारे फारसीबान इलाके हैं यानी उज़्बेक और ताजिक वहां पर रहते हैं, वहां इन्होंने कामयाबी हासिल की है और बहुत बड़ी कामयाबी, खासतौर से अभी जो उन्होंने बल्ख में किया है एक बड़ी कार्रवाई जिसमें कोई 197 अफगान फौजी मारे गए, तो ये जाहिर है कि ये कार्रवाई उनकी मकामी आबादी की मदद के बगैर नहीं हुआ होगा। फिर इसमें एक और अहम पहलू पे जिसपे लोग शायद नहीं सोच रहे, जो मुझे बहुत बड़ा खतरा नजर आ रहा है कि देखिए इस वक्त इराक और शाम में दाइश शदीद दबाव में है और वो वहां से फरार हो रहे हैं और उनके लिए बेहतरीन ठिकाना होगा इस वक्त अफगानिस्तान, इसलिए कि वो अनस्टेबल है, उनके लिए आना आसान है, यहाँ पर काफी उसमें जो है वो यहीं से गए हुए लोग शामिल इसमें यानी अफगान भी हैं और अरब भी हैं। अगर हम यहाँ फौरी तौर पर तालिबान को ऑन बोर्ड लेकर के उनके साथ बातचीत करके मामला को ठीक ना किया गया और दाइश जो है वहां से यहाँ आने में कामयाब हो गए
तो
बहुत बड़ा आजाद अफगानिस्तान में नहीं होगा बल्कि अफगानिस्तान से मुल्का जो सेंट्रल एशिया की रियासतें हैं वहां पर भी होगा, इसलिए कि वो जो दाइश हैं उनमें चेचेंस भी हैं, उनमें ताजिक भी हैं, उसमें उज़्बेक भी हैं, ये सारे लोग हैं। तो अगर फौरी तौर पर अफगानिस्तान में यानी इसके लिए क्या किया जाए, ये हमें सोचने की जरूरत है। तालिबान जिस तरह इन्होंने हिकमत यार को ऑन बोर्ड ले लिया अपने साथ और हिकमत यार अपना दबाव अपना असर रसूख इस्तेमाल कर सकते हैं, इसी तरह तालिबान को फौरी तौर पर जो है वो अपने साथ मिलाने की जरूरत है और जब तक तालिबान जो है वो उनसे मुज़ाकरात नहीं होंगे, वो हुकूमत का हिस्सा नहीं बनेंगे या कौमी धारे में नहीं आएंगे या जो भी उनके मुतालबात हैं पूरे नहीं किए जाएंगे, और इस तरह मुतालबात का मतलब इस तरह बात की जाए कि विन विन सिचुएशन हो कि वो जो है वो इनके साथ शामिल हो जाए,
जी उसके बारे में
उस वक्त अमन कायम नहीं होगा। और मुझे जो वाकई मुझे जो खौफ नजर आ रहा है वो ये कि अगले एक साल में अगर हमने कोई बड़ी कार्रवाई अच्छी इस सम्प में काम नहीं किया اور داعش جو ہے وہ یہاں پر قدم جمانے میں کامیاب ہو گئے
تو پھر مسئلہ ہوگا,
تو بہت بڑا مسئلہ پیدا ہو سکتا ہے.
اچھا یہ اب ہم ایک اگلا سوال کرتے ہیں, جلدی جلدی دو سوال کر لیں, کم سے کم ہمارے پروگرام کا وقت ختم ہونے والا ہے. ابھی یہ تازہ ترین بالکل آج کی خبر ہے, پاکستان کی فوج کی طرف سے شعبہ تعلقات عامہ آئی ایس پی آر کی طرف سے منگل کو جاری بیان ہوا ہے. اس میں بتایا گیا ہے کہ قبائلی علاقے جنوبی وزیرستان سے مبینہ طور پر سرحد پار افغانستان سے دہشت گردوں کے ایک حملے کو ناکام بناتے ہوئے 3 حملہ آوروں کو ہلاک کر دیا گیا. کل عدم تحریک طالبان پاکستان ٹی ٹی پی نے اس واقعے کی ذمہ داری قبول کرتے ہوئے کی ہے اور اس میں سیکیورٹی فورسز کے بھاری نقصان کا دعویٰ بھی کیا ہے. سرور صاحب آپ یہ فرمائیے گا کہ آپ سمجھتے ہیں کہ یہ دونوں ملکوں کے درمیان جو اعلیٰ سطح پر تعلقات کی بحالی ہوئی ہے اس کا ایک رد عمل ہے یا معمول کی کارروائی ہے جو موسم بہار کی کارروائی ہوتی ہے؟
میرے خیال میں بات یہ کہ جس طرح دونوں سائڈ کے اعتماد کا جو فضا بہت لوئسٹ لیول پہ, اور میرے خیال میں امریکن جو آج کل نئے ایڈمنسٹریشن کا جو انفلوئنس ہے, پاکستانی گورنمنٹ کا جو ابھی تک پتہ نہیں کہ ٹرمپ کا ایڈمنسٹریشن کا پالیسی کیا ہوگا پاکستان انڈیا کی طرف, تو میرے خیال میں ایک جدوجہد جو جاری ہے اور یہ جاری رہے گا, کیونکہ امریکنز کو ایڈمنسٹریشن کو پتہ ہے کہ افغانستان کا مسئلہ آسانی سے حل نہیں ہو سکتا اور بجائے کہ اور بھی خراب ہو جائے اس کو کنٹرول کرنا ہے. تو میرے خیال میں آج کل سینٹرل کمانڈ فلوریڈا میں اس پہ بات چیت ہو رہی ہے کہ افغانستان کو اور بھی ٹروپس بھیج دے, جو یہ میکسیکو میں ٹریننگ ابھی سے اسٹارٹ ہوا ہے. تو اس طرح نیٹو کی چیف نے بھی بتایا کہ شاید ہم جون میں فیصلہ کریں کہ کتنے ٹروپس بھیج دیں. تو اس سے بھی پتہ چلتا ہے کہ بات چیت کا مسئلہ جو ہے ایک ہی پہلو ہے, لیکن سارے ہوپس امریکن پالیسی میکر جو ہے افغان اس پہ نہیں رکھتے کہ مطلب افغانستان طالبان آ جائیں گے اور بات چیت اسٹارٹ ہو جائے. تو میرے خیال میں جو بھی معمولی سا طالبان اگر کچھ نرمی اختیار کرے اور کہہ رہے کہ ہم بات چیت کے لیے ہم آ رہے, تو میرے خیال میں افغانستان کے گورنمنٹ کے لیے بھی اچھی خبر ہے, کیونکہ جس طرح آپ نے بتایا کہ اسپرنگ افینسو اسٹارٹ ہو رہے اور طالبان نے اسپرنگ کے بغیر بھی جو افغانستان میں جتنا بھی برف تھا جتنا بھی موسم خراب تھا پھر بھی لڑائی کافی شدت سے جا رہا تھا. تو شاید ہم اس انتظار میں, کیونکہ آئی ایس آئی کا جو ڈائریکٹر جنرل ہے جس طرح نیوز نے بتایا کہ آج کل افغانستان نے دورے کیا ہے, لیکن ابھی تک افغانستان کے گورنمنٹ سے ریئیکشن کا پتہ نہیں چلتا کہ اشرف غنی یا کوئی اور وفود پاکستان بھیجیں گے یا نہیں بھیجیں گے, اگر بھیجیں گے کیا کانفیڈینس یا کیا ایشورنس اس کو دی گئی ہے کس مسئلے کو حل کرے.
اچھا یہ آخری میرا سوال ہے ڈاکٹر حسنات, آخری 2 منٹ ہے میرے پاس بلکہ 1.5 منٹ کے. روس کی میزبانی میں افغانستان کے لیے جو آخری اجلاس ماسکو میں ہوا اس میں پاکستان اور افغانستان کے علاوہ بھارت, چین اور سابق سوویت جمہوریوں کے نمائندے بھی شامل تھے. آپ کے خیال میں یہ اجلاس اور مذاکرات پاکستان اور افغانستان دونوں کے درمیان مثبت رابطہ کاری کو فروغ دینے کے لیے کتنے مؤثر ہیں؟ فاروق حسنات صاحب.
جی جی, اس لیے بہت اہم ڈیولپمنٹ ہوئی ہے, اس لیے کہ ہم یہ دیکھ رہے تھے کہ امریکہ کی طرف سے کوئی پیش رفت نہیں ہو رہی اور کوئی اس قسم کی حکمت عملی نہیں ہے کہ جس سے معاملات وہاں پہ سدھر جائیں. اب چین نے انیشیٹو لے لیا ہے, چین کے طالبان کے ساتھ بھی تعلقات قائم کرنے کی خبریں آئی ہیں, روس کی بھی خبریں آئی ہیں کہ وہ کچھ طالبان کے دھڑے ہیں ان کے ساتھ ان کے تعلقات ہیں اور وہ انڈرسٹینڈیبل ہے. اگر وہ ایران کے ساتھ کوآپریٹ کر رہے ہیں شام میں تو پھر وہ ایران کے ساتھ افغانستان میں بھی تعاون کر رہے ہوں گے اور ایران کا بھی خاصا اثر ہے افغانستان کے معاملات کے اوپر. تو اس لیے یہ ایک ایسی چیز ہے, ایون بات چیت کی اگر ہم بات بھی کریں تو اس میں 3-4 مختلف گروپ شامل ہو گئے ہیں اور ہر گروپ کی یہ کوشش ہے کہ ہم اس میں سبقت لے جائیں اور ہمارے ذریعے ہی اگر کوئی آگے معاملات بڑھتے ہیں تو بڑھیں. تو اس میں میں یہ کہوں گا ہے تو مثبت, لیکن اس کے ساتھ امریکہ کو ملانا ہوگا, ان سے بھی بات چیت کرنی ہوگی کیونکہ وہاں پہ وہ بیٹھے ہوئے ہیں, ان کی فوجیں بیٹھی ہوئی ہیں.
بہت بہت شکریہ,
کبھی کسی حال کی طرح ہم جائیں.
بہت بہت شکریہ ڈاکٹر فاروق حسنات, سرور احمد زئی اور مسعود عبدالی صاحب. اور ہمارے تجزیہ کاروں کا یہی خیال ہے کہ طالبان کے ساتھ بات چیت بھی بہت ضروری ہے کیونکہ امن کی ایک بنیادی چیز ہے اور یہ وفود کا تبادلہ بھی ایک مثبت پیش رفت ہے. تو آج کا پروگرام ختم کرنے کی اب میزبان بہجت کو اجازت دیجیے. میرے ساتھ پروڈیوسر اسور امام تھے اور انجینئر جوگل. اب اجازت, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.